بسم الله الرحمن الرحيم. الحمد لله، الحمد لله وكفى، وسلام على عباده الذين اصطفى. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى، عدد ما تحب وترضى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قالوا يا ذا القرنين إن يأجوج ومأجوج مفسدون في الأرض، فهل نجعل لك خرجا على أن تجعل بيننا وبينهم سدا؟ وقال تعالى في مقام آخر: حتى إذا فتحت يأجوج ومأجوج وهم من كل حدب ينسلون. وقال تعالى في مقام آخر: وجوه يومئذ مسفرة ضاحكة مستبشرة، ووجوه يومئذ عليها غبرة ترهقها قترة، أولئك هم الكفرة الفجرة. صدق الله مولانا العظيم، وصدق رسوله النبي الكريم. الله تعالى کے فضل و کرم سے ہم سب کو پھر ایک اور مرتبہ رمضان کا مبارک مہینہ نصیب ہوا. اللہ سبحانہ وتعالی اس رمضان کے مہینے کی صحیح قدر ہمیں نصیب فرمائے. اور رمضان کے مہینے کو نیک اعمال میں، عبادت میں، دعاؤں میں، ذکر میں، تلاوت میں گزارنے کی ہمیں توفیق عطا فرمائے. اور روزے اور تراویح کو اللہ تعالی ہم سب کے لیے آسان فرمائے. حدیث پاک میں آتا ہے کہ رمضان کے مہینے میں چار کام زیادہ کرنے چاہیے، اس میں پہلا کام ہے کلمہ طیبہ لا الہ الا اللہ کو پڑھنا. لہذا ہم چلتے پھرتے، اٹھتے بیٹھتے، ہر موقع پر آہستہ آہستہ اس کلمے کو ہم زیادہ سے زیادہ پڑھنے کی عادت ڈالیں. دوسری چیز ہے اللہ تعالیٰ سے اپنے گناہوں پر معافی مانگنا، استغفار کرنا۔ مبارک مہینہ ہے، مبارک گھڑیاں ہیں، ہم اپنی زندگی کے گناہوں کو یاد کر کے اللہ تعالیٰ سے زیادہ معافی مانگے، استغفار کرنے والے بنے۔ جب سحری کھانے کے لیے اٹھے تو سحری سے پہلے یا سحری سے بعد، صبح صادق سے پہلے 2, 4, 6, 8 رکعت تہجد کی نیت سے پڑھیں، اور تہجد کی نماز اپنے گھر میں پڑھنا زیادہ بہتر ہے۔ اور پھر تہجد کے بعد اللہ تعالیٰ کے سامنے تنہائی میں، ایکانت میں آنسو نکال کر کے، رونے جیسا منہ بنا کر کے اپنے گناہوں پر ہم معافی مانگے۔ افطار کے وقت پر بھی اللہ تعالیٰ سے ہم دعاؤں کے مانگنے کی عادت ڈالے، افطار سے 15 منٹ پہلے، 20 منٹ پہلے دعاؤں میں لگ جائیں۔ مرد مسجد میں ہو، عورتیں گھروں میں مصلے پہ بیٹھی ہو، اور اللہ تعالیٰ کے سامنے خوب رو رو کر کے اپنے لیے، پوری امت کے لیے دعائیں کرے۔ تیسری چیز ہے اللہ تعالیٰ سے جنت کا سوال کرنا کہ اللہ تو ہم سب کو جنت الفردوس عطا فرما، اپنے فضل و کرم سے عطا فرما، بلا حساب عطا فرما، اور بغیر استحقاق کے عطا فرما۔ اور چوتھی چیز جہنم کی آگ سے حفاظت مانگے کہ اللہ تو ہم سب کی جہنم کی آگ سے حفاظت فرما۔ یہ چار کام رمضان کے مہینے میں خوب زیادہ کرنے ہیں۔ کلمہ طیبہ لا الہ الا اللہ کو پڑھنا، اپنے گناہوں پر معافی مانگنا، جنت کا سوال کرنا، جہنم کی آگ سے اللہ سے حفاظت چاہنا۔ اور رمضان ہے ہی قرآن کا مہینہ، قرآن مجید تراویح میں سننا، تراویح کی 20 رکعت پڑھنا یہ سنت ہے، اور ایک قرآن تراویح میں سننا یہ بھی سنت ہے۔ اور پھر الگ سے ہم لوگ زیادہ سے زیادہ قرآن مجید کی تلاوت کرے۔ اللہ تعالیٰ ہمت دے رمضان میں کم از کم 3 مرتبہ قرآن مجید کو ختم کرے۔ آخری درجہ یہ ہے کہ اپنی تلاوت میں کم سے کم 1 مرتبہ تو ہم ضرور قرآن مجید کو مکمل کریں۔ اور خوش نصیبی ہے کہ ایک اللہ کے ولی، صاحب نسبت بزرگ، اتنے بڑے عالم دین، شیخ الحدیث آپ کی اس مسجد میں تشریف لاتے ہیں، تو حضرت والا کی قدر کریں۔ اور یہاں جتنے معمولات کی مجلس ہوتی ہے ان تمام مجلسوں میں شرکت کرے۔ رمضان کا مبارک مہینہ، شیطان قید میں ہے، اللہ کے نیک بندوں کی صحبت مل رہی ہے، یہ زندگی بنانے کا بہترین موقع ہے، آپ حضرات اس سے بھرپور فائدہ اٹھائیں۔ یقینی بات ہے کہ روزے کی برکت سے تقویٰ ملتا ہے، اللہ کے نیک بندوں کی صحبت سے تقویٰ ملتا ہے، یہ دونوں نعمتیں ہمارے لیے یہاں پر غنیمت ہے۔ لہذا کوششیں کرے اور جو ہے اپنی زندگیوں کے اندر ہم لوگ تقویٰ کو لانے کی کوشش کریں. اللہ تعالی ہم سب کو رمضان کی برکت سے تقویٰ عطا فرمائیں, اور اللہ کرے کہ عید کا چاند اس طرح نکلے کہ ہماری مغفرت ہو چکی ہو, جہنم سے چھٹکارا ہو چکا ہو, اور زندگیوں میں تقویٰ آ چکا ہو, اور وہ تقویٰ پھر زندگی کی آخری گھڑی تک ہمارے ساتھ رہے. اللہ ہم سب کو ان نعمتوں سے مالا مال فرمائے. مسلسل 6 راتوں سے مبارک زمین کا سفر نامہ سن رہے ہیں, اور قرآن اور حدیث کے اندر اس سلسلے میں جو واقعات آ رہے ہیں وہ واقعات کچھ اشارتاً کچھ قدر تفصیل سے آپ حضرات سن رہے ہیں. کچھ نیت اور ارادہ ہے کہ آج کی مجلس کے اندر کم از کم ارض مقدس کا سفر نامہ مکمل کرنے کا ارادہ ہے, تاکہ باقی 3 مجلسوں کے اندر ایک دوسری سفر کی کارگزاری میں آپ کی خدمت میں پیش کر سکوں. قیامت کی جو نشانیاں قرآن اور حدیث میں اللہ تعالی نے بیان فرمائی, اس میں جو بڑی بڑی نشانیاں ہیں جو بالکل قیامت سے پہلے پہلے ظاہر ہوگی, اور اس کے بعد قیامت بالکل نزدیک اور قریب آ چکی ہوگی, اس میں سے ایک نشانی ہے حضرت مہدی, جس کو ہم امام مہدی کہتے ہیں, رضی اللہ تعالی عنہ, ان کا ظاہر ہونا ہے. حضرت امام مہدی رضی اللہ تعالی عنہ پیدا تو مدینہ منورہ میں ہوں گے, ان کا نام محمد ہوگا, ان کے ابا کا نام عبداللہ ہوگا, اور ان کی اماں کا نام آمنہ ہوگا, اور وہ سعید خاندان سے تعلق رکھتے ہوں گے, اور جوانی بھی ان کی تقریباً مدینہ منورہ میں گزرے گی, اور 40 سال کی عمر پر مکہ مکرمہ کے اندر لوگوں کے سامنے ظاہر ہوں گے. اور مکہ مکرمہ میں ظاہر ہونے کے بعد پھر حضرت مہدی رضی اللہ تعالی عنہ مسجد اقصی بیت المقدس تشریف لے جائیں گے. مسجد اقصی کے صحن میں حیال الفلاح والی طرف میں ایک بہت بڑا گیٹ ہے, دروازہ ہے, جس کو باب المہدی کہا جاتا ہے, اور وہاں یہ بات مشہور ہے, بتلائی جاتی ہے کہ جب حضرت امام مہدی رضی اللہ تعالی عنہ بیت المقدس یروشلم جیروسلم تشریف لائیں گے تو اسی دروازے سے مسجد اقصی میں بیت المقدس میں داخل ہوں گے. وہ دروازہ بن چکا ہے, بند رہتا ہے. ہم نے اپنے اس سفر کے اندر اس دروازے کی بھی زیارت کی, اس کے قریب گئے, اور اسی دروازے کے پڑوس کے اندر وہ کرسی ہے جس کے لیے آپ کو پہلے بتلایا تھا کہ حضرت سلیمان علیہ الصلات والسلام اللہ کے نبی, ان کی وہ کرسی, ان کا وہ محراب کہا جاتا ہے, جس جگہ پر حضرت سلیمان علیہ الصلات والسلام کی وفات ہوئی تھی. تو اسی حضرت سلیمان علیہ السلام کی کرسی کے بالکل بازو میں بڑا عالیشان دروازہ ہے، اسی کو باب المہدی کہا جاتا ہے، کہ حضرت مہدی جب حضرت عیسیٰ علیہ السلام کے ساتھ مسجد اقصی میں تشریف لائیں گے تو اسی دروازے سے مسجد میں داخل ہوں گے. اس دروازے کے بالکل سامنے جو قبۃ الصخر ہے، صخرہ بیت المقدس اور اس کا گنبد جس کی پوری ہسٹری میں نے آپ کو پہلے بیان کر دی، اس کے صحن کے اندر دوسرے دو چھوٹے چھوٹے گنبد ہے. ایک گنبد کا نام ہے قبۃ الارواح. قبۃ الارواح کا مطلب یہ ہے، جیسے پہلے آپ کو حدیث سنائی تھی کہ یہ جو جگہ ہے جہاں مسجد اقصی ہے، بیت المقدس ہے، یروشلم ہے، یہ پورا علاقہ، پورا ایریا وہ ہے جہاں قیامت کا میدان قائم ہوگا. تو جہاں یہ قبۃ الارواح ہے اس کے متعلق بتلایا جاتا ہے کہ یہ وہ جگہ ہے جہاں پر قیامت کے میدان میں اللہ کے نیک بندوں کی روح وہاں پر جمع ہوگی. جتنے بھی نیک بندے ہیں، ایمان والے، جن کے لیے قرآن میں اللہ تعالیٰ نے ارشاد فرمایا وجوہ یومئذ مسفرا ضاحکۃ مستبشرا، بہت سارے چہرے قیامت کے دن چمکتے ہوئے ہوں گے، جیسے چودھویں رات کا چاند چمکتا ہے، ایک دم لائٹنگ، نورانی، سفید، ہنستے کھلتے چہرے، یہ اللہ تعالیٰ کے نیک بندوں کے ہوں گے. اللہ تعالیٰ ایسے چہرے والوں کی جماعت میں ہم گنہگاروں کو بھی شامل فرمائے. تو کہا جو نیک بندے ہوں گے وہ نیک بندوں کی جماعت میدان قیامت میں وہاں ہوگی جہاں اس وقت پر قبۃ الارواح بنا ہوا ہے، اس گنبد کے آجو باجو میں. اس کے بالکل قریب میں ایک اور چھوٹا سا گنبد ہے جس کو قبۃ الخضر کہا جاتا ہے. حضرت خضر علیہ الصلات والسلام، اللہ تعالی کے جلیل، اللہ تعالی کے نبی، جن کا واقعہ سورہ کہف میں اور بخاری شریف کی ایک لمبی حدیث میں بیان کیا گیا ہے. اس قبۃ الخضر جو گنبد ہے جس کو خضر علیہ السلام کا گنبد کہتے ہیں، اس کے متعلق ایک روایت ہم کو وہاں پر سنائی گئی کہ حضرت خضر علیہ الصلات والسلام روزانہ 40,000 فرشتوں کی ایک جماعت کو لے کر کے روزانہ آسمان سے زمین پر اترتے ہیں، اور فجر کی نماز مکہ مکرمہ میں کعبۃ اللہ کے سامنے پڑھتے ہیں، اور ظہر کی نماز مدینہ منورہ میں مسجد نبوی میں ادا کرتے ہیں، اور عصر کی نماز مسجد اقصی میں جہاں یہ گنبد ہے حضرت خضر علیہ السلام کے نام کا، اس جگہ پر پہنچ کر کے عصر کی نماز پڑھتے ہیں، پھر مغرب اور عشاء کی نماز، ایک نماز دمشق میں جا کر کے جو ملک شام کا، سیریا کا کیپٹل ہے، راجدھانی ہے وہاں، اور وادی سینا میں جہاں حضرت موسیٰ علیہ السلام نے اللہ تعالی سے بات چیت کی تھی، جس کو اللہ نے قرآن میں یاد فرمایا بسم اللہ الرحمن الرحیم والتين والزيتون وطور سينين وهذا البلد الأمين. یہ ایک میدان ہے جس کا نام سینا ہے، جہاں اللہ تعالیٰ نے موسیٰ علیہ السلام سے بات کی تھی، اس جگہ جا کر کے حضرت خضر علیہ السلام پانچویں نماز پڑھتے ہیں اور پھر عشاء کے بعد آسمان پر چلے جاتے ہیں، اور دوسرے دن جب تشریف لاتے ہیں تو ان کے ساتھ دوسرے نئے 40,000 فرشتے ہوتے ہیں. یہ روزانہ کا ڈیلی شیڈیول ہے کہ روز نئے نئے 40,000 فرشتوں کی جماعت لے کر کے حضرت خضر علیہ السلام دنیا میں تشریف لاتے اور اس ترتیب سے پانچ نماز ادا کر کے پھر آسمانوں پر تشریف لے جاتے ہیں. وہ حضرت خضر علیہ السلام کا گنبد وہ بھی مسجد اقصا قبۃ الصخر کے صحن میں موجود ہے. اس کے بعد میں نے آپ سے بتلایا تھا لد شہر کے بارے میں. مسلم شریف کی حدیث میں آیا ہے کہ جب حضرت عیسیٰ علیہ السلام دنیا میں تشریف لائیں گے تو آپ دجال کو قتل کریں گے، حضرت امام مہدی پہلے آئیں گے، اور امام مہدی کے ظاہر ہونے کے پانچویں سال یا چھٹے سال میں دجال نکلے گا، اور دجال جو اس کی شہرت ہوگی زیادہ فیمس ہوگا، زیادہ اس کی آواز ہوگی. وہ افیق نام کی ایک وادی ہے اسی علاقے میں کا، جب افیق کی گھاٹیوں سے نکلے گا تب وہ دنیا میں زیادہ مشہور ہوگا اور اس کا زیادہ شور ہوگا اور پوری دنیا میں اس کا ہنگامہ مچے گا اور لوگ پریشان پریشان ہوں گے. لیکن دجال مکہ اور مدینہ کے اندر داخل نہیں ہو سکے گا، یہاں تک کہ جب پوری دنیا کے اندر وہ فتنہ مچائے گا تو آخر کے اندر وہ لد شہر جائے گا. یہ لد شہر جیروسلم سے مسجد اقصا سے تقریباً 1.5 گھنٹے کی ڈرائیونگ کے اوپر آتا ہے. 1.25 کلاک تک ڈرائیونگ کرو تب جا کر کے یہ لد شہر آتا ہے. الحمدللہ ہم لد شہر پہنچے. تو سب سے پہلے لد شہر کے اندر جہاں داخل ہوتے ہیں تو اس کو باب اللد کہتے ہیں، اور حدیث میں بھی یہی لفظ آیا ہے کہ لد شہر کے دروازے پر حضرت عیسیٰ علیہ السلام دجال کو قتل کریں گے. تو اس لد شہر کا جو باب ہے، دروازے کا حصہ، انٹرنس کا حصہ، وہاں پر ایک جگہ ہے، اسی کو باب اللد کہا جاتا ہے. وہاں ایک طرف میں ایک عجیب و غریب بہت بڑا درخت ہے، ٹری، اور ایسا وہ درخت ہے کہ اس کی جو جڑ ہے وہ ڈراؤنی ہے، بھیانک ہے، دیکھے تو آدمی کو ڈر لگ جائے. کا دجال اس درخت کے پیچھے، اس ٹری کے پیچھے چھپ جائے گا. جب وہ سنے گا کہ حضرت عیسیٰ علیہ السلام تشریف لائے تو وہ اس کے پیچھے چھپ جائے گا. لیکن حضرت عیسیٰ علیہ السلام جب لد شہر پہنچیں گے تو حضرت عیسیٰ علیہ السلام کی سانس مبارک ایسی ہوگی، اس کی ہوا ایسی ہوگی کہ حضرت عیسیٰ علیہ السلام جب اس کے نزدیک پہنچیں گے، اس کے پاس میں پہنچیں گے تو اس کی وجہ سے دجال پگھلنے لگے گا. جیسے پانی کے اندر سالٹ ڈال دو، نمک ڈال دو، تو کیسے وہ سالٹ پگھلتا ہے، بالکل اسی طریقے سے دجال حضرت عیسیٰ علیہ السلام کی وجہ سے پگھلنے لگے گا. और एकदम पिघल के कमजोर दुबला पतला वीकनेस हो जाएगा। हजरत ईसा अलैहि सलातु व सलाम उसके पास पहुंचेंगे और हजरत ईसा अलैहि सलाम के हाथ में एक हथियार होगा, उसके जरिए से ईसा अलैहि सलाम उसको कत्ल करेंगे। और कत्ल करने के बाद वहां एक कुआं है उस दरख्त के बिल्कुल सामने, उस कुएं के अंदर दज्जाल को डालेंगे। उस कुएं की बात अजीब है, हमने वहीं से व्हाट्सएप के ऊपर उस फोटो के जरिए भेजा था और उस दिन के अंदर आधे दिन में दुनिया में 4,500 आदमी ने उसको डाउनलोड किया था व्हाट्सएप पर से। अजीब वो कुआं है, उस कुएं के मुतालिक हमने पहले किताबों में भी पढ़ा और वहां जाकर के भी देखा कि गवर्नमेंट ने उस कुएं को तोड़ने के लिए और उस कुएं को बंद करने के लिए बहुत बड़े बड़े बुलडोजर लगाए, जेसीबी मशीनें लगाई, लेकिन वो लोग उसमें कामयाब नहीं हो सके। बड़ी बड़ी मशीनें लगाई, लेकिन हमने वहां अपनी आंख से देखा कि उस कुएं की दीवार में से एक ईंट भी वो लोग नहीं तोड़ सके। ये अजीब चीज है। तो फिर उन लोगों ने अपना प्रोग्राम चेंज करके वो शहर में दाखिल होने का रोड बना रहे थे, तो कुएं से एक साइट के अंदर उन्होंने रोड बना लिया। ये है बाबुल लुद, लुद शहर का दरवाजा, जिस जगह पर हजरत ईसा अलैहि सलातु व सलाम दज्जाल को कत्ल करेंगे। और उसी लुद शहर की एक तरफ में जब तकरीबन 25-27 किलोमीटर चलते हैं तो पहाड़ी इलाका शुरू होता है। उस पहाड़ी इलाके के ऊपर अमवास नाम का शहर है, शहर का नाम है अमवास। ये अमवास शहर हम लोग पहाड़ों के ऊपर चढ़ करके पहुंचे, सब तरफ जंगल झाड़ियां, एक जगह के ऊपर पुरानी मस्जिद और वहां इंग्लिश में और हिब्रू लैंग्वेज में इबरानी जुबान में गवर्नमेंट की तरफ से एक बोर्ड लगा हुआ था। उस बोर्ड के ऊपर लिखा हुआ था अरबी में भी कि ये अमवास सिटी है, जो पहले बहुत बड़ा शहर था, लेकिन अभी अभी अबाउट 45 साल बिफोर 45 ईयर वो शहर खत्म हो गया। और पहले वो बहुत बड़ा शहर था, वहां गवर्नमेंट की तरफ से बोर्ड लिखा हुआ है, उस बोर्ड के ऊपर लिखा हुआ है कि ईस्वी सन 640 में, 640 ईस्वी सन में यहां एक बहुत बड़ा सहाबाए किराम की एक जमात आई थी, जिसमें हजरत माज इब्ने जबल रदी अल्लाह ताला अन्हो और दूसरे हजारों सहाबाए किराम थे। और वो जमाना था जब मुसलमानों के अमीर सैयदना उमर फारूक रदी अल्लाह ताला अन्हो थे। हजरत उमर फारूक की खिलाफत के जमाने में सहाबाए किराम की एक बहुत बड़ी जमात उस इलाके के अंदर पहुंची। ये अमवास शहर में सहाबा ने जाकर के जो है कयाम किया, वो ठहरे थे। इतने में प्लेग की बीमारी आई, अरबी में ताउन कहते हैं, हमारे यहां उसको प्लेग की बीमारी कहते हैं। उस बीमारी में वो जो सहाबा की जमात वहां अमवास में रुकी हुई थी, तकरीबन 25,000 सहाबा और ताबेईन इंतकाल कर गए, 25,000 का इंतकाल हुआ। उसमें खुद हजरत माज इब्ने जबल, हजरत अबू बैदा इब्नुल जराह रदी अल्लाह ताला अन्हो, हजरत दरार इब्ने अजवर रदी अल्लाह ताला अन्हो और हजरत खालिद इब्ने वलीद रदी अल्लाह ताला अन्हो के 40 बेटे उस प्लेग की बीमारी के अंदर इंतकाल कर गए। वहां पर सहाबाए किराम की कब्रें बनी हुई है, उसमें हजरत अबू बेदा इब्नुल जराह की कब्र बिल्कुल अलग थलग है, उसके ऊपर मस्जिद भी बनी है। हजरत माज इब्ने जबल रदी अल्लाहु ताला अन्हु की कब्र मुबारक, वहां भी मस्जिद बनी हुई है। हजरत दरार इब्ने अजवर रदी अल्लाहु ताला अन्हु उनकी कब्र पर भी मस्जिद बनी हुई है। ये कुछ सहाबा की कब्रें अलग अलग है और वहां मस्जिदें बनी हुई है, बाकी दूसरे सहाबा की कब्रें एक जगह के ऊपर है, बिल्कुल पुरानी स्टाइल की कब्रें। हम दोपहर में गर्मी के वक्त पर वहां खड़े हुए थे, मैं अल्लाह के घर में बैठ करके आपको बताऊं, हजरत सहाबा की कब्र के ऊपर जब हाजिरी हुई तो दिल में बात याद आई कि ये माज इब्ने जबल है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी जिंदगी में इनको यमन का गवर्नर बना के हुजूर ने भेजा था, और ऐसा अंदाज कि उनको सवारी पर ऊंट पर बिठाया, और हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पैदल चल रहे थे, और हजरत माज़ इब्ने जबल को रवानगी की हिदायत दे रहे थे, नसीहतें कर रहे थे। हुजूर जमीन पे चल रहे, माज इब्ने जबल ऊंट पे बैठे और हुजूर इनको रवाना फरमा रहे हैं और नसीहतें कर रहे हैं। और उसमें एक बात नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने यह भी फरमाई, जिसने हजरत माज बिन जबल को रुला दिया, आप सल्लल्लाहु अलैहि वसल्लम ने रवानगी के वक्त पर फरमाया था, माज जब तुम यमन से लौट के आइंदा फ्यूचर में मदीना आओगे तो तुम मुझे नहीं पाओगे, मेरी कब्र के ऊपर तुम्हारी हाजिरी होगी। ये बात सुनी, हजरत माज को रुला दिया इस बात ने। हजरत माज इब्ने जबल रदी अल्लाह ताला नो वहां आराम फरमा रहे। जमात के साथियों ने मुझसे कहा, बड़ा प्यारा मौका है, और वहां के जो मकामी साथी जो हमारी दावत किए हुए थे शेख रियाज अल आजी, वो कहने लगे, शेख आप लोग सब जमात में आए हुए हो, दुआ करवाओ यहां पर पूरी उम्मत के वास्ते। सख्त गर्मी की मौसम के अंदर सहाबाए किराम की कब्रों के ऊपर अल्लाह पाक की कसम जैसे रहमत की बारिश हो रही थी, और जब दुआओं के लिए हाथ उठाए सबको चीखे बन गई, सब धारे मार मार करके रोने लगे, ए अल्लाह ये तेरे नबी के लाडले सहाबा, प्यारे सहाबा, तेरे दीन के खातिर निकले और इतने दूर दराज दूर की जगह पर आकर के इन्होंने अपनी कब्रें बनवाई और यहां आकर के ये लोग सो गए। उस अमवास शहर की भी जियारत की, सहाबाए किराम के मजारात पर ईसाले सवाब किया, और फिर वहां से नीचे हम लोग लुद से उतर करके आए। हदीस पाक में एक जगह के बारे में हमने सुन रखा था कि यहां एक समंदर है, छोटा सा दरिया है, जिसको तबरिया कहते हैं। अरबी में कहते हैं बुहैरा तबरिया, बुहैरा कहते हैं छोटे से दरिया को, जो दरिया छोटा हो, और तबरिया उसका नाम है। इस बुहैरा तबरिया के बारे में ये रिवायत पड़ी है कि जब याजूज और माजूज की कौम दुनिया में निकलेगी, जिनको हजरत जुलकरनैन की दीवार के पीछे बंद कर दिया गया है, सूरह कहफ की जो आयत मैंने आपके सामने पढ़ी, कालू या जुलकरनैन इन याजूज व माजूज मुफ्सिदून फिल अर्द, जब हजरत जुलकरनैन सफर करते करते एक इलाके में पहुंचे तो वहां के लोगों ने कहा कि हजरत जुलकरनैन ये याजूज और माजूज की कौम आकर के बड़ा फसाद मचाती है, बड़ा फितना करती है, लूटमार करते हैं, खा पी जाते हैं, لہذا آپ ہمارے اور ان کے بیچ میں ایک دیوار بنا دو. فَهَلْ نَجْعَلُ لَكَ خَرْجًا عَلَىٰ أَن تَجْعَلَ بَيْنَنَا وَبَيْنَهُمْ سَدًّا. اے ذوالقرنین، ہم آپ کو ٹیکس ادا کرتے، محصول دیتے ہیں، آپ ہمارے اور یاجوج ماجوج کے بیچ میں دیوار بنا دیجئے. تو حضرت ذوالقرنین نے جواب کے اندر فرمایا، قال ما مکننی فیہ ربی خیر فاعینونی بقوة اجعل بینکم وبینہم ردما. مجھے تمہارے پیسوں کی ضرورت نہیں، اللہ نے اپنے فضل و کرم سے مجھے بڑی دولت عطا فرما رکھی ہے، تمہارے مال کی مجھے ضرورت نہیں. ہاں ایک پرابلم ہے میرے پاس، اور وہ پرابلم ہے لیبر پرابلم. میرے پاس مزدور نہیں ہے، کام کرنے والے نہیں ہیں، میں کس سے کام کرواؤں؟ تم لوگ مزدوری کرو، لیبر کے ذریعے ہیلپ کرو میری، تو میں تمہارے اور ان کے بیچ میں ایک دیوار بنا دوں گا. چنانچہ حضرت ذوالقرنین نے ایک شاندار مضبوط دیوار بنا دی، اور یاجوج ماجوج کو اس دیوار کے پیچھے روک دیا، جس کا لمبا قصہ قرآن مجید کے اندر موجود ہے، سورہ کہف کے اندر. لیکن حضرت ذوالقرنین نے اس موقع کے اوپر ان سے کہہ دیا تھا کہ جب میرے اللہ تعالی چاہیں گے تب یہ دیوار ٹوٹ کے ختم ہو جائے گی. اور قرآن کی دوسری آیت سے معلوم ہوتا ہے کہ قیامت سے پہلے پہلے وہ دیوار یاجوج ماجوج کی ٹوٹے گی. حَتَّى اِذَا فُتِحَتْ يَاجُوجُ وَمَاجُوجُ وَهُمْ مِنْ كُلِّ حَدَبٍ يَنْسِلُونَ. جب قیامت قریب آئے گی تو یہ یاجوج اور ماجوج والی دیوار ٹوٹ جائے گی، کھول دی جائے گی، اور یہ یاجوج اور ماجوج پوری دنیا کے اوپر سب طرف سے ٹوٹ پڑیں گے، اٹیک کریں گے، حملہ کریں گے. اتنی بڑی کوانٹیٹی میں نکلیں گے یاجوج ماجوج کہ ایسا لگے گا کہ جتنی ہائٹ سے، جتنی اونچائی ہے، جتنے پہاڑ ہیں، جتنے ٹیکرے ہیں، جتنے ماؤنٹینس ہیں، ہر ایک کے اوپر سے یاجوج ماجوج اترتے ہوئے نظر آئیں گے. اور ان کی اتنی بڑی تعداد ہوگی کہ سمجھو، ایک حدیث میں تقابل کیا گیا، اس کا خلاصہ بتلاتا ہوں، کہ ایک انسان ہے ہمارا تو 999 یاجوج ماجوج ہوں گے. ایک انسان کے مقابلے میں 999 یاجوج ماجوج کے لوگ ہوں گے، اتنی بڑی ان کی سنکھیا، کوانٹیٹی اور تعداد ہوگی. اور یہ قوم کھانے پینے والی ہوگی، کھاؤ در قوم ہوگی. کتنا کھائے گی، کتنا پیے گی، ایک حدیث میں آیا، وہاں بحیرہ تبریہ کا ذکر موجود ہے. حدیث میں ارشاد فرمایا کہ جب یہ یاجوج ماجوج نکلیں گے تو وہ تبریہ کے سمندر کے پاس، دریا کے پاس، سی آف دا تبریہ سے پاس ہوں گے، تو ان کی لمبی جماعت ہوگی، لمبا لشکر ہوگا، تو جو آگے کے لوگ ہوں گے یاجوج ماجوج کے آگے آگے چلنے والے، وہ اس دریا کا، سمندر کا پانی پی جائیں گے، پورے دریا کا پانی پی جائیں گے، اور اس طرح پی جائیں گے کہ پانی ختم، پھر پانی کے اندر جو نیچے رہ جاتا ہے تھوڑا بہت، وہ بھی چوس جائیں گے. یعنی سمجھو کہ کیچڑ، کادو، وہ بھی نچوڑ نچوڑ کر کے اندر سے پانی پی جائیں گے. اور جب یاجوج ماجوج کے لوگ جو پیچھے ہوں گے، جب وہ دریا کے کنارے کے پاس آئیں گے، تو ان کو زمین ایسی سوکھی دکھے گی کہ وہ بیچارے یہ سوچیں گے کہ کبھی یہاں پانی تھا کہ نہیں تھا. इतना वो लोग पी जाएंगे। उस रिवायत में बोहे रहे तबरिया का जिक्र आया है। तो मैंने अगले दिन अपने जिस कंपनी के हम लोग अंडर में गए थे उनसे कहा कि हमको तो बोहेरा तबरिया भी देखने जाना है, क्योंकि हदीस में उसका जिक्र आया है और याजूज माजूज उसका पानी पी जाएंगे तो हम देखे तो सही कितना बड़ा वो दरिया है। तो काफी लंबा सफर, तकरीबन हम लोग जरूशलम से 5 घंटे की ड्राइविंग की होगी। उसके बाद हम बोहेरा तबरिया के ऊपर पहुंचे दोपहर के वक्त के ऊपर। और मैं आपको अजीब बात बतलाऊं कि जब बोहेरे तबरिया तकरीबन 5 घंटे का सफर करके पहुंचे तो बीच में अलग 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 शहर से पास होते रहे। एक शहर आया हैफा नाम का। उस हैफा शहर के अंदर एक जगह के ऊपर अल्लाह के नबी हजरत इलियास अलैहि सलातु वसलाम की कब्र मुबारक है। हैफा शहर में एक बहुत बड़ा पार्क है, उस पार्क में गार्डन में अल्लाह के नबी हजरत इलियास अलैहि सलातु वसलाम की कब्र मुबारक है। हमने वहां भी सलातो सलाम पढ़ा हजरत इलियास अलैहि सलाम और उनके लिए इसाले सवाब किया और आगे चलते रहे। बीच में बुहैरे तबरिया पहुंचने से पहले एक और शहर आया याफा नाम का। उस याफा शहर के अंदर उस्मानी खलीफा सुल्तान अब्दुल हमीद मरहूम का बनाया हुआ एक क्लॉक टावर आया कि सुल्तान अब्दुल हमीद ने यहां पर यह क्लॉक टावर बनवाया था उस्मानी खलीफा। और फिर आगे चलते चलते एक छोटा सा गांव आया जिस गांव के ऊपर बोर्ड लगा हुआ था करियतु नबी शमवील, कि ये वो गांव है, ये वो विलेज है कि जहां अल्लाह के नबी हजरत शमवील अलैहि सलातु वसलाम की कब्र मुबारक है। अल्लाह ताला के नबियों में एक नाम है हजरत शमवील अलैहि सलातु वसलाम का। तो उनकी कब्र मुबारक उसी रास्ते के ऊपर एक गांव में आती है और उसका नाम ही है करियतु नबी शमवील, कि अल्लाह के नबी हजरत शमवील अलैहि सलातु वसलाम की कब्र मुबारक का गांव। हम आगे बढ़ते बढ़ते तकरीबन दोपहर के वक्त में बुहैरे तबरिया के करीब पहुंचे। तो हमने गाइड से पहले कहा था कि जो किताबें हम साथ लेकर के चल रहे वो किताबें हमको यूं कह रही है के बीसान का बाग और ऐने जुगर, ये भी यहीं करीब में है जिसका जिक्र हदीस में आया है। तो कहा पहले बुहैरे तबरिया चलो। हम जोहर के वक्त पर वहां पहुंचे, अजान दी, जोहर की नमाज अदा की। आजकल तो लोगों ने उसको पिकनिक की जगह बना रखा है, बेहतरीन साफ सुथरा स्काई ब्लू कलर का उसका पानी और मीठा पानी और लंबा चौड़ा वो समंदर, मेरे ख्याल में तकरीबन 10-12 माइल लंबा वो समंदर होगा बुहैरे तबरिया। और उस बुहैरे तबरिया का एक कोना वो है कि जहां नहरे उर्दुन जॉर्डन नदी आकर के उसको मिलती है, जिस जॉर्डन नदी की पूरी हिस्ट्री मैंने आपको पहले बतलाई थी, जिस जॉर्डन नदी के किनारे के ऊपर जालूत और तालूत, हजरते तालूत और जालूत के बीच में जंग हुई थी, जिसमें हजरते दाऊद अलैहि सलातु वसलाम ने जालूत को कत्ल किया था, वो जगह भी वहीं पर मौजूद है जिसका जिक्र कुरान मजीद के अंदर आया है। अल्लाह ताला ने उसको इस अंदाज में बयान फरमाया, वकतल दाऊद जालूत व आताहुल्लाहुल मुल्क वल हिकमा। उस मौके के ऊपर हजरत दाऊद अलैहि सलातु वसलाम ने जालूत नाम के जालिम बादशाह को कत्ल कर दिया। तो जिस जगह पर हजरत दाऊद अलैहि सलाम ने जालूत नाम के जालिम बादशाह को कत्ल किया था, ये जगह वही तबरिया समंदर दरिया के पास में मौजूद है, जॉर्डन नदी जहां पर तबरिया समंदर में मिलती है, वहीं पर वो जगह है जहां हजरत दाऊद अलैह सलाम ने जालूत को कत्ल किया था, उसकी हमने दूर से जियारत की। अब जब तबरिया समंदर के किनारे पर बैठे तो बैठ करके दिल दिमाग में हदीस सोच रहे, ए अल्लाह इतना लंबा चौड़ा ये दरिया और उसमें करोड़ों अबजों लीटर उसके अंदर पानी होगा, ये याजूज माजूज की कौम अल्लाह जाने कैसी होगी कि ये पूरा दरिया वो लोग पी जाएंगे। और वो पूरी कौम नहीं, सिर्फ आगे वाला हिस्सा, और उसमें एक कतरा एक टीपा भी पानी नहीं बचेगा, इतना पी जाएंगे। और वो इतनी लंबी कौम होगी कि जो लोग पीछे आएंगे जब इस दरिया के किनारे पर आएंगे तो उनको ऐसा लगेगा कि कभी यहां पानी था के नहीं था। और वहीं पर एक पहाड़ है जिसका नाम है जबलुल खुमुर। रिवायतों में आता है कि याजूज माजूज जब ये तबरिया दरिया का पानी पी जाएंगे तो उस खुमुर पहाड़ के ऊपर चढ़ेंगे, और चढ़ करके वो लोग आपस में बात ये करेंगे कि चलो सारी दुनिया में तो हमने फसाद कर डाला, सारी दुनिया को लूट मार करके खा गए पी गए। आखिर के अंदर वो यूं बात करेंगे कि आसमान वाला बाकी रह गया, इसलिए कि जब याजूज माजूज निकल के आएंगे तो हदीस से ये बात मालूम होती है कि हजरत ईसा अलैहिस्सलाम और उस जमाने के ईमान वाले वो भी ऊंचे ऊंचे पहाड़ों पर किल्लों में चले जाएंगे, फोर्ट में चले जाएंगे, और पूरी दुनिया में याजूज माजूज तूफान मचाएंगे, हर चीज खाएंगे पिएंगे, लूट मार मचाएंगे, और महंगाई भाव इतने ज्यादा हो जाएंगे कि एक गाय की मूंडी कोई लेने जावे तो 100 दीनार 100 गोल्डन कॉइन देने पड़े तब जाकर के एक गाय की मूंडी मिलेगी। इतनी महंगाई उस जमाने में दुनिया में हो जाएगी। तो याजूज माजूज खुमुर पहाड़ पे चढ़कर के आपस में बात करेंगे, सारी दुनिया खा पी गए, अब आसमान वाला बाकी रह गया, तो वो लोग आसमान की तरफ तीर चलाएंगे। नऊज बिल्ला, उनकी गंदी नीयत ऐसी होगी कि इस तीर के जरिए से नऊज बिल्ला आसमान वाले अल्लाह को कत्ल कर देवे। अल्लाह ताला की कुदरत, अल्लाह ताला की शान, हदीस में आता है कि जब ये लोग आसमान की तरफ तीर फेंकेंगे तो अल्लाह ताला उनके तीर को रिटर्न करेंगे और उस तीर पर खून लगा होगा, ब्लड लगा होगा। जब वो तीर नीचे आएगा तो वो लोग खुशी मनाएंगे, याजूज माजूज, वाह वाह अब हमने आसमान वाले को भी कत्ल कर डाला। हालांकि वो क्या समझते हैं कि अल्लाह सुबहानहू व ताला की जात हमेशा से हमेशा जिंदा है। तो वो खुमुर पहाड़ वो भी तबरिया समंदर के आगे वाले इलाके के अंदर मौजूद है जहां जाकर के याजूज माजूज आसमान की तरफ तीर चलाने की नाकाम कोशिश करेंगे। और तबरिया पहाड़ समंदर उसकी जियारत करके हम लोग आगे बढ़े तो अब वो जगह आई जहां जॉर्डन नदी तबरिया समंदर से मिलती है। ये बहुत खूबसूरत मंजर है और उसके सामने पहाड़ ही पहाड़ है। बिल्कुल सामने जो पहाड़ है ये एरिया यरमूक का इलाका है। यरमूक ये हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी जिंदगी में जो आखिरी जमात सहाबाए किराम की रवाना फरमाई जिसमें अमीर बनाया हजरत उसामा इब्ने जैद रदी अल्लाहु ताला अन्हो को, ये जमात रवाना हो गई और मदीना से कुछ दूर गए थे। इतने में हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हो गया। तो ये जमात के लोग वापिस आए जनाजे की नमाज में शरीक होने के लिए। پھر جب حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ امیر بنے تو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے پھر اس جماعت کو روانہ فرمایا. یہ حضرت اسامہ بن زید اور حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ انہوں نے اسی یرموک کے علاقے کے اندر اللہ تعالیٰ کے دین کے خاطر بڑی بے مثال قربانیاں دی ہے. یہ یرموک اور اس کا میدان بالکل سامنے تھا, میں اپنے ساتھیوں کو دکھا رہا تھا, دیکھ لو یہ یرموک کا علاقہ جہاں حضرات صحابہ کرام نے بے مثال قربانیاں دی. اس کو دیکھ کر کے ہم واپس نکلے تو ہم نے اپنی گاڑی کے ڈرائیور سے کہا کہ ہم کو بیسان دیکھنے جانا ہے. تو کہا بیسان؟ میں نے کہا ہاں, حدیث میں آیا ہے کہ بیسان کے اندر کھجور کی باڑی ہے, جب وہ کھجور کی باڑی میں کھجور کے درخت پر ٹری پر کھجور لگنا بند ہو جائے تو سمجھنا کہ اب دجال کے چھوٹنے کا زمانہ قریب آ گیا, کہ اب دجال چھوٹے گا. جب یہ بیسان کے کھجوروں کے درخت کے اوپر پھل نہیں آئیں گے. تو ایسے مفتی محمد رفیع صاحب عثمانی دامت برکاتہم نے اپنے سفر نامے میں یہ لکھا ہے کہ ہم کو یہ بتایا گیا کہ وہ بیسان کی باڑی پہلے تو بالکل سوکھ گئی تھی, اس میں کوئی کھجور کا درخت زندہ نہیں رہا, سب سوکھ گئے. لیکن ابھی ابھی وہاں حکومت نے گورنمنٹ نے بہت محنت کر کے پانی اس میں چھوڑ کر کے خاطر لگا کر کے اس باڑی کو پھر سے آباد تو کیا, کھجور کے درخت تو لگ گئے, اس میں پتے بھی آ گئے. ہم نے بہت کوشش کی کہ اس باڑی کے اندر ہم کو داخل ہونے کی اجازت ملے, پرمیشن ملے, لیکن ہم کو بتایا گیا کہ یہاں حکومت کی طرف سے پابندی ہے, اس باڑی کے اندر نہیں جا سکتے. میں نے کہا ہم تو الحمدللہ انڈین نیشنالٹی رکھتے ہیں اور ہماری نیشنالٹی کی یہاں پر بڑی قدر و قیمت ہے, ہمارے لیے کوئی مسئلہ نہیں ہے. تو کہا نہیں, وہ ہمارے ٹور آپریٹر کہنے لگے کہ آپ کے لیے کوئی مسئلہ نہیں لیکن ہمارا لائسنس ضبط ہو جائے گا. اسی لیے بہت آرزو کے باوجود چونکہ دیکھنا تھا کہ حدیث پاک میں جو آیا ہے کہ جب اس کی باڑی میں کھجور کا لگنا بند ہو جائے تو سمجھنا کہ اب دجال کے چھوٹنے کا زمانہ قریب آ گیا اور قیامت قریب ہے. تو ہم اس باڑی کے قریب سے تو پاس ہوئے لیکن اتنا پاس بھی نہیں تھے کہ وہاں سے ہم کو صاف دکھ سکے کہ کھجوریوں کے اوپر پھول ہے یا کھجور لگے ہوئے ہیں وہ نظر آ سکے. اور اس وقت افسوس ہوا کہ کاش کے ساتھ میں کوئی دوربین ہوتا تو ہم دور سے کم اس کا نظارہ کر لیتے. لیکن یہ بیسان کی باڑی جس کے بارے میں حدیث میں آیا, وہ بھی وہی تبریہ سمندر کے قریب میں, اور اس کے قریب سے الحمدللہ ہم لوگ گزر کے آگے گئے. وہیں پر عین زغر ہے, زغر ایک شہر کا نام ہے, اور اس شہر کے اندر پانی کا چشمہ جھرنا پانی کا بہتا ہے. اس زغر کے چشمے کے لیے حدیث میں یہ آیا کہ جب وہ زغر کا پانی کا چشمہ سوکھ جائے اور اس میں پانی کا آنا بند ہو جائے تو یہ بھی قیامت کے نزدیک ہونے کی ایک نشانی ہوگی. جب وہ چشمہ وہ پانی بند ہو جائے تو سمجھنا کہ اب دجال کے چھوٹنے کا اور نکلنے کا وقت قریب آ چکا. تو ہم زغر شہر پہنچے, وہاں ہائی وے پر گاؤں سے شہر سے باہر ایک ریسٹورنٹ کے اوپر ٹھہرے اور وہاں جا کر کے کچھ خریدا وریدا. اب ہم نے کہا کہ بھائی زغر سٹی میں جاوے تاکہ وہاں جو پانی کا چشمہ ہے جھرنا ہے وہ دیکھے کہ وہ پانی اندر ابھی چل رہا ہے کہ ابھی بند ہو گیا. میں نے کہا اگر بند ہو گیا ہو تو یہیں سے تیاریاں چالو کر دو, اور اگر چالو ہے तो फिर तो सोचो कि भाई कुछ है अभी, लेकिन बहुत तमन्ना के बावजूद वहां पर भी कुछ कानूनी रुकावटें ऐसी कि जुगर सिटी के अंदर हम दाखिल नहीं हो सके, बाहर ही बाहर से निकलना पड़ा। बहरहाल इतनी तो दिल को तसल्ली हुई कि यही वही जुगर शहर है जिसके बारे में हदीस पाक के अंदर आया कि वहां का पानी का चश्मा जब बंद हो जाए और वहां के चश्मे में पानी का आना बंद हो जाए तो समझना कि ये भी कयामत के नजदीक होने की एक निशानी है। गोया वो दिन हमारा 16 तारीख जून की तकरीबन ये कयामत की करीब की ये सब निशानियों वाला इलाका देखने के अंदर गुजरी। और शाम के वक्त पर फिर हम ये तमाम ज़ियारतों से फारिग होकर के फिर जॉर्डन की तरफ जाने के लिए रवाना हुए। अल्लाह ताला का शुक्र अदा करते हुए कि अल्हम्दुलिल्लाह अल्लाह ताला ने ये मुकद्दस जमीन, ये बाबरकत इलाका जिसके बारे में कुरान मजीद में अल्लाह ने इरशाद फरमाया, सुबहानल्लज़ी असरा बिअब्दिही लैलम मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा अल्लज़ी बारकना हौलहू लिनुरियहू मिन आयातिना इन्नहु हुवस समीउल बसीर। अल्लाह ताला की जात वो पाक जात है जो अपने बंदे हजरत मोहम्मद रसूलुल्लाह कहो सल्लल्लाहु अलैहि वसल्लम को एक रात में, रात के एक थोड़े से हिस्से में, मिनल मस्जिदिल हराम मक्का में मस्जिद हराम से, इलल मस्जिदिल अक्सा मस्जिद अक्सा फलस्तीन में मुबारक जमीन में रातों रात अल्लाह ताला ले गए। अल्लज़ी बारकना हौलहु लिनुरियहु मिन आयातिना, ये मस्जिद अक्सा और उसके आजू बाजू का इलाका, उसका अतराफ, पूरा मुल्क शाम, पूरा सीरिया, वो मुकद्दस जगह है जिसको अल्लाह ताला ने बरकत वाला बनाया। ये पूरा इलाका मुबारक और बरकत वाला, जाहिरी बरकत एक से एक फल फ्रूट मेवे, और रूहानी बरकत अल्लाह के हजारों नबी हजारों पैगंबर वहां पैदा हुए, वहां जिंदगी गुजारी और वहां पर उनकी कब्र मुबारक बनी। इन्नहु हुवस समीउल बसीर, अल्लाह ताला बड़े सुनने वाले बड़े देखने वाले हैं। वहां जब हम तबरिया समंदर की तरफ जा रहे थे तो रास्ते में हत्तीन नाम की एक जगह आई, हे तोय या नून। इससे पहले जब हम मस्जिद अक्सा में थे तो मस्जिद अक्सा के अंदर आज भी हयाला सला वाली तरफ में अंदर की तरफ एक छोटा सा रूम है और वहीं एक छोटी सी मस्जिद है जिसको कहते हैं मस्जिद सलाहुद्दीन, कि सुल्तान सलाहुद्दीन अय्यूबी रहमतुल्लाह अलैह ने जब छठी सदी के अंदर इस मस्जिद को फतह किया था तो उस वक्त के ऊपर पहले हत्तीन के इलाके में मारेका किया और उसके बाद यहां मस्जिद अक्सा पर तशरीफ लाए। तो वो हत्तीन का इलाका जहां सबसे पहला मारेका उस मुकद्दस जमीन का सुल्तान सलाहुद्दीन अय्यूबी रहमतुल्लाह अलैह ने किया, वो भी तबरिया समंदर के करीब के अंदर है। वो पहाड़ भी मौजूद है जहां सुल्तान सलाहुद्दीन अय्यूबी रहमतुल्लाह अलैह ने कयाम फरमाया था। और मस्जिद अक्सा में सुल्तान सलाहुद्दीन अय्यूबी रहमतुल्लाह अलैह का एक कमरा रूम मौजूद है। उस रूम के मुतालिक हमको वहां बताया गया कि इस रूम में आकर के कभी एक दिन, कभी दो दिन, कभी तीन दिन तन्हाई में एकांत में बैठ करके सुल्तान सलाहुद्दीन अय्यूबी रहमतुल्लाह अलैह अल्लाह का जिक्र करते थे। इसलिए उस रूम का नाम ही खलवतिया, अलहुजरतुल खलवतिया। खलवत कहते हैं तन्हाई को, एकांत को, जहां बैठ करके अकेले अकेले اللہ اللہ کا ذکر کبھی کبھی دو دو دن تین تین دن لگاتار سلطان صلاح الدین ایوبی رحمت اللہ علیہ کرتے تھے. بالکل زمین کے نیچے پتھر کا بنا ہوا وہ روم, اور وہاں چھوٹی سی اوپر کی طرف باری ہے, وہاں سلیے کے اوپر ابھی بھی لکھا ہوا صاف ہے اللہ, نیچے محمد اور نیچے صلاح الدین, یہ تین چیزیں لکھی ہوئی. اللہ تعالیٰ کے فضل و کرم سے اس پورے علاقے کی زیارت نصیب ہوئی جس کی یہ کارگزاری میں نے آپ کو اتنے دنوں کی مجلس میں سنائی. اللہ تعالیٰ اس بابرکت زمین کی برکتوں سے امت محمدیہ کو پھر سے مالا مال فرمائے, اور اس پوری سرزمین کو اللہ سبحانہ و تعالیٰ امن و عافیت سلامتی کا اللہ تعالیٰ گہوارہ بنا دے, اور رمضان کی اللہ تعالیٰ نے جو نعمت ہم سب کو عطا فرمائی اللہ تعالیٰ ہم سب کو اس کی صحیح قدردانی نصیب فرمائے. درود شریف پڑھ لو, دعا کر دے. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى عدد ما تحب وترضى. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اصلح شأن أمة سيدنا محمد صلى الله عليه وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. يا حي يا قيوم يا حي يا قيوم يا حي يا قيوم يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين. وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم. اے اللہ تو ہم سب کے سب گناہوں کو معاف فرما دے, اے اللہ ہماری مکمل مغفرت فرما دے, اے اللہ تو ہم سب کے چھوٹے بڑے تمام گناہوں کو معاف فرما, اے اللہ تو نے رمضان کا مبارک مہینہ عطا فرمایا, اے اللہ اس کی یہ پہلی رات ہے, پہلا عشرہ شروع ہوا جو تیرے یہاں رحمت کا عشرہ کہا جاتا ہے. اے اللہ ہم گنہگاروں کو اے اللہ تیری رحمت کی برکت سے مغفرت کی دولت سے مالا مال فرما دے. اے اللہ تیری رحمت ہم گندوں پر آ جائے اور ہم فقیروں کی مغفرت ہو جائے. اے اللہ تو ہم سب کے تمام گناہوں کو معاف فرما دے. اے اللہ آج تک کی زندگی گناہوں میں گزری ہے, اے رب کریم سچے دل سے اقرار کرتے ہیں کہ بالغ ہونے کے بعد کوئی دن ایسا نہیں گزرا جس میں ہم نے گناہ نہ کیے ہو, کوئی رات ایسی نہیں گزری جس میں ہم نے تیری نافرمانی نہ کی ہو. اے اللہ تو ہماری مکمل مغفرت فرما دے. اے اللہ جہنم کی آگ سے چھٹکارا عطا فرما, جہنم کی آگ سے حفاظت فرما, قبر کے عذاب سے حفاظت فرما, سکرات موت سے حفاظت فرما. اے اللہ اپنے فضل و کرم سے بلا استحقاق بلا حساب جنت الفردوس کا اولین داخلہ عطا فرما. اے اللہ زندگی کا کوئی عمل ایسا نہیں ہے جس کے بدلے میں ہم جنت کا سوال کر سکے, لیکن تیرے پیارے نبی نے ہم کو بتلایا کہ رمضان میں اللہ سے جنت خوب مانگو. اے رب کریم ہم हम तुझसे भीख मांगते हैं, तेरे फजलो करम से भीख मांगते हैं, तेरी इनायतों से भीख मांगते हैं। ए अल्लाह, अगर तू हिसाब लेने बैठे, जिंदगी में एक दिन का हिसाब नहीं दे सकते। तेरे करम से अल्लाह हम सबको जन्नतुल फिरदौस अता फरमा, बिला इस्तेहकाक अता फरमा। ए अल्लाह, रमदान के रोजों को हमारे लिए आसान फरमा दे। ए अल्लाह, तरावीह को आसान फरमा दे, जिक्र और तिलावत की कसरत को आसान फरमा दे। ए अल्लाह, तू हम सबको गुनाहों से बचने की तौफीक अता फरमा, रमजान के रोजों की बरकत से कामिल तकवा अता फरमा, ईद का चांद निकलने से पहले हमारी मगफिरत के फैसले फरमा दे, जहन्नम की आग से छुटकारे के फैसले फरमा दे। ऐ अल्लाह, इसके औकात को जाये करने से हिफाजत फरमा, हमारी जुबान की हिफाजत फरमा, हमारी आंखों की हिफाजत फरमा। ऐ अल्लाह, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जितनी खैर मांगी हमें और पूरी उम्मत को अता फरमा। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जिन शुरूर से पना चाही हमारी और पूरी उम्मत की हिफाजत फरमा। पूरे आलम में अमन अमान सलामती के फैसले फरमा दे, हर जगह से फितने फसाद को अल्लाह खत्म फरमा दे। ए अल्लाह, अमन सलामती सुकून चैन का माहौल कायम फरमा दे, आफियत इज्जत राहत का फैसला फरमा दे, तमाम बीमारों को शिफा अता फरमा, महबूसीन को रिहाई नसीब फरमा। ए अल्लाह, हलाल बरकत वाली रोजी रोटी नसीब फरमा। ए अल्लाह, यहाँ की खानकाह और एतकाफ को कबूल फरमा, उसके फैस को पूरे बर्रे सगीर के अंदर और पूरे बर्रे सगीर अमेरिका में और पूरे आलम में। ए अल्लाह, इसके फैज को जारी सारी कायम दाइम फरमा। ए अल्लाह, हमारी इस मजलिस को, कहने सुनने को, दुआओं को अपने फजलो करम से कबूल फरमा ले। वसल्लल्लाहु तआला अला खैर खल्की सैयदिना व मौलाना मुहम्मद व अला आलिही व सहबिही अजमाइन। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अलल मुरसलीन, व अलहम्दुलिल्लाहि रब्बिल आलमीन।